देखिए भाई, किताब पर दुवम मफूल फी हिरा जो सुम तो यौमल जुमाती व जलस तु फौका का सिवम मफूल माहू राचू जा अल बर्द वल जुब्बाती ऐ माल जुब्बाती चारुम मफूल लहू रा चू कुम तो इकरामल लिजैदिन व जरब तु हू तादीबन पंजुम हाल रा चू जा अजैदन राकिबन। अच्छा भाई, हमने दूसरा बाब पढ़ना शुरू किया था अफ़ाल के अमल के बारे में, और इन्होंने आपको बतलाया कि हर फेल अमल करता है, कोई फेल ऐसा नहीं जो अमल न करे। हुरूफ तो हैं, कुछ अमल करते हैं कुछ अमल नहीं करते। अस्मा हैं, वो इसम जो हैं वो कुछ अमल करते हैं और कुछ अमल नहीं करते, लेकिन अफ़ाल जो हैं वो तमाम के तमाम अफ़ाल अमल करते हैं, कोई एक फेल भी ऐसा नहीं जो अमल न करे। और फिर आपने पढ़ा था कि फेल दो किस्म पर है, एक फेल मारूफ है एक फेल मजहूल है। फेल मारूफ वो है जिसका इस्नाद फाइल की तरफ हो, यानी जो उस फेल को करने वाला है उसकी तरफ इस्नाद हो, और फेल मजहूल वो है जिसका इस्नाद उसकी तरफ हो जिस पर फेल वाके हो। जैसे जाराबा जैदुन, जाराबा जैदुन, जैद ने पिटाई की, तो जाराबा का इस्नाद किसकी तरफ है? जैद की तरफ, जो पिटाई करने वाला है, तो ये फेल मारूफ है और इसका इस्नाद फाइल की तरफ यानी इस फेल को करने वाले की तरफ हो रहा है। और जुरीबा आमरुन, आमर की पिटाई की गई, तो जुरीबा फेल मजहूल है और इसका इस्नाद किसकी तरफ किया गया? आमर की तरफ, जो के वो जात जिस पर फेल वाके हुआ है। आमर की पिटाई हुई है, आमर ने पिटाई नहीं की बल्कि आमर की पिटाई हुई है, तो ये जिस पर फेल वाके हुआ फेल मजहूल का इस्नाद उसकी तरफ होता है। फिर दोहराएं, फेल मारूफ का इस्नाद किसकी तरफ होता है? फाइल की तरफ, और फेल मजहूल का इस्नाद नाई फाइल कह लें, लेकिन दरअसल वो कौन है? मफूल है। तो फेल मजहूल का इस्नाद किसकी तरफ होता है? मफूल की तरफ। और मफूल वैसे तो मनसूब होता है, लेकिन जब फेल मजहूल का इसकी तरफ इस्नाद कर दिया, और ये भी मैंने बताया था कि जो फेल मजहूल है इसके फाइल को हजफ कर लेते हैं। मसलन देखें, फिर मैं बयान कर देता हूं, जाराबा जैदुन आमरान, जाराबा कौन सा फेल है? फेल मारूफ, और जैदुन इसका फाइल, और आमरान इसका मफूल। तो ये जाराबा जैदुन आमरान, जैद ने आमर की पिटाई की, पिटाई करने वाला है जैद और पिटाई हुई है अमर की, तो जैद हुआ मरफू क्योंकि ये क्या है? फेल का फाइल। और आमरन है मनसूब क्योंकि ये मफूल है, इस पर फेल वाके हुआ है। फिर फेल मारूफ से फेल मजहूल बनाते हैं, तो जाराबा से बना दिया जुरीबा, और वो जो फाइल था उसको हजफ कर लेते हैं, जैदुन को क्या कर लिया? हजफ कर लिया, जो फाइल था, फेल बन गया जुरीबा और फाइल को हजफ कर दिया, और वो जो मफूल था उसको फाइल का कायम मकाम कर दिया, उसकी जगह पर ले आए, और फाइल तो मरफू था लिहाजा अब मफूल को भी क्या दे दिया? रफा दे दिया। तो कहेंगे जुरीबा आमरुन, आमर की पिटाई की गई, तो जुरीबा का इस्नाद किसकी तरफ है? दरअसल आमर कौन है? असल में मफ़ऊल है, लेकिन इस वक्त जब फेल का इसकी तरफ इस्नाद हो गया, अब इसे क्या कहेंगे? नाइबुल फाइल कहेंगे, नाइब फाइल कहेंगे। और उसके बाद फिर आपने पढ़ा था कि फेल दो किस्म पर है, एक फेल लाजिम है एक फेल मुतअद्दी है। फेल लाजिम वो है जहां फाइल पर बात पूरी हो जाए, मफ़ऊल की जरूरत ना हो, काम ज़ैदुन, ज़ैद खड़ा हुआ, किसी मफ़ऊल की जरूरत नहीं। फर्रा ज़ैदुन, ज़ैद भागा, इसमें भी किसी मफ़ऊल की जरूरत नहीं। ज़हीका ज़ैदुन, ज़ैद हंसा, किसी मफ़ऊल की जरूरत नहीं। जबकि बाज़ अफ़ाल वो हैं जो मफ़ऊल का तकाजा करते हैं, मफ़ऊल चाहते हैं, जैसे ज़ाराबा, ज़ाराबा ज़ैदुन, ज़ैद ने पिटाई की, भाई किसी ने किसी की पिटाई की होगी तभी जर्ब हो सकती है, बगैर मजरूब के जर्ब नहीं हो। तो जरबा जैदुन आमरान, तो आमरान क्या है? मफूल। लेकिन आमरान को इबारत में जिक्र न करें तो तुलबा समझते हैं शायद यह अब फेले लाजिम बन गया है। सिर्फ मैं कहूं जराबा जैदुन तो तुलबा अमूमन समझते हैं कि चूंकि मफूल जिक्र नहीं इसलिए यह क्या बन गया? फेले लाजिम। हालांकि फेल जब मुतअद्दी है वो हमेशा मुतअद्दी ही रहेगा और जो लाजिम है वो लाजिम ही रहेगा। तो तुलबा अमूमन समझते हैं कि मफूल को हजफ कर लो तो फेल लाजिम बन गया। हालांकि मफूल को जिक्र करना ना करना इससे फेल के मुतअद्दी होने पर कोई असर नहीं पड़ता। फेल अगर मुतअद्दी है तो वह मुतअद्दी ही रहेगा चाहे आप मफूल को जिक्र करें या जिक्र ना करें। और आपको पता कैसे चलेगा फेल मुतअद्दी है? मैंने बताया था फेल के मफहूम में, उसके माना में खुद गौर कर लिया करो। आप देखें जैसे जराबा का फेल है, अब मुझे बताइए जर्ब बगैर मजरूब के हो सकता है? नहीं, जर्ब के लिए हमेशा कोई मजरूब चाहिए। कोई मजरूब ना हो और आप जर्ब लगा लें, जर्ब पाई जाए, हो ही नहीं सकता भाई। कोई ना कोई मजरूब जरूर होगा। अगर हवा में आप लाठी ही घुमा दें या हाथ घुमा दें, इसको कोई जर्ब कहता है? नहीं। जर्ब तो जब ही है जब कोई ना कोई क्या हो, मजरूब हो। इसी तरह शुर्ब के लिए हमेशा कोई ना कोई मशरूब चाहिए। मशरूब कोई ना हो और आप शुर्ब वाला फेल कर लें, पीने का फेल कर लें, हो सकता है? नहीं। शुर्ब के लिए हमेशा मशरूब चाहिए। इसी तरह अकल का माना है खाना, खाने के लिए हमेशा कोई ना कोई माकूल चाहिए, कोई ऐसी चीज जिसको खाया जाए। अकल बगैर माकूल के कभी भी नहीं हो सकता। बात समझ में आ रही है? तो आपने फेल के माना में खुद गौर कर लेना है और कि इसके लिए मफूल चाहिए या मफूल नहीं चाहिए। तो अगर मफूल चाहिए तो वो फेले मुतअद्दी है, अगर मफूल नहीं चाहिए तो वो फेले लाजिम है। फिर ये भी याद रखना फेले मुतअद्दी के लिए कभी एक मफूल चाहिए होता है, कभी दो और कभी तीन, लेकिन आम तौर पर अफाल के लिए एक ही मफूल चाहिए होता है। दो मफूलों वाले अफाल बहुत कम हैं और तीन वाले तो बिल्कुल ही कम हैं भाई। बात समझ में आ रही है? तो आम अफाल के कितने मफूल? आम अफाल के कितने मफूल? एक मफूल चाहिए। जरबा जैदुन आमरन, जैद ने आमर की पिटाई की, एक चीज की पिटाई कर दो तो जर्ब का फेल पाया गया कि नहीं पाया गया? तो जर्ब का फेल। एक मशरूब पी लो तो शुर पाया गया कि नहीं? एक चीज खा लो तो अकल पाया गया कि नहीं पाया गया? तो बस आपने माना पर गौर कर लेना है कि किस फेल के लिए मफूल चाहिए और किसके लिए मफूल नहीं चाहिए। और आम अफाल उमूमन एक ही मफूल चाहते हैं। दो वाले मैंने बताया कम हैं, बहुत कम अफाल हैं, और तीन वाले तो बिल्कुल ही थोड़े से हैं। फेले मुतअद्दी, फेले मुतअद्दी की एक पहचान मैंने आपको उर्दू में भी बतलाई थी कि फेले मुतअद्दी का माजी का सीगा ले लें और फिर उसका उर्दू में तर्जमा करें। अगर उसके अंदर लफ्ज़े ने आ जाए तो समझ जाए वो फेले मुतअद्दी है, अगर तर्जमे में ने का लफ्ज ना आए तो वो फेले लाजिम है। जैसे जाराबा तर्जमा करें या जाराबा जैदुन तर्जमा करें, जैद ने मारा, देखो ने का लफ्ज आया, मालूम हुआ ये कौन सा फेल है? फेले मुतअद्दी। शरीबा जैदुन, जैद ने पिया, देखो ने आ गया। अकला जैदुन, जैद ने खाया, देखो इसमें भी ने आ गया, मालूम हुआ ये फेल सब क्या है? मुतअद्दी। और फर्रा जैदुन, फर्रा का माना है भागना, फर्रा जैदुन, जैद भागा, देखो ने नहीं आया। और इसी तरह माता जैदुन, जैद मर गया, ने नहीं आया। अच्छा, और जाहिका जैदुन, जैद हंसा, देखो इसमें भी ने नहीं आया। और कामा जैदुन, जैद खड़ा हुआ, इसमें भी ने नहीं आया। तो एक आसान तरीका यह है कि उर्दू में उसके माजी का, मुजारे का नहीं, मुजारे नहीं, माजी का सीगा कोई भी लेकर उसका तर्जमा कर लिया करें। अगर लफ्ज ने आ जाए तो समझ जाए ये फेले मुतअद्दी है, अगर ने का लफ्ज ना आए तो समझ जाए ये फेले लाजिम। तो फेल दो किस्म पर, अव्वलन या फेले मारूफ होगा या फेले मजहूल। फेले मारूफ का इसनाद किसकी तरफ? फाइल की तरफ। और फेले मजहूल का इसनाद नाई फाइल की तरफ, वो जो कि दरअसल मफूल है। मैंने आपको बतलाया था کہ ضربا زیدن, یہ ضربا کا اسناد کس کی طرف ہے؟ زید کی طرف. تو یوں کہیں گے کہ یہ فعل قائم ہے زید کے ساتھ. یہ جو فاعل ہوتا ہے یہ فعل کو کرنے والا ہے, یہ ہے تو یہ فعل بھی ہے, یہ نہیں تو یہ فعل بھی نہیں. ضربا زیدن, یہ زید ہے ضرب لگانے والا, اگر زید ہے تو یہ زید کی ضرب بھی ہے, اگر زید نہیں تو زید کی ضرب بھی نہیں. آپ کہیں گے بکر ضرب لگا سکتا ہے, خالد ضرب لگا سکتا ہے, عمر جو ہے ضرب لگا سکتا ہے, ضرب کا تو وجود زید کے بغیر بھی ہو سکتا ہے. بھئی میں صرف ضرب کی بات نہیں کر رہا, خالد بھی ضرب لگا سکتا ہے, لیکن وہ خالد کی ضرب ہوگی, زید کی ضرب نہیں. اگر بکر ضرب لگاتا ہے وہ بکر کی ضرب ہوگی, زید کی ضرب نہیں. تو اسی طرح تو یہ جو فعل ہوتا ہے فاعل کے ساتھ قائم ہوتا ہے, یعنی فاعل ہے تو یہ فعل ہے, فاعل نہیں تو یہ فعل بھی نہیں. ضربا زیدن, یہ ضرب کس نے لگائی؟ زید نے. زید ہے تو یہ والی ضرب بھی ہے, یہ ضرب لگی, اگر زید نہ ہوتا یہ ضرب بھی نہ ہوتی جو زید نے لگائی. بات سمجھ میں آ گئی. تو یہ فاعل جو ہے اس کی طرف فعل کا اسناد ہوتا ہے, اور علمی انداز میں یوں کہیں گے کہ یہ جو فاعل ہے اس کے ساتھ یہ فعل قائم ہے, فاعل کے ساتھ یہ فعل قائم. یا دوسرے لفظوں میں کہو یہ جو فعل ہے اس فاعل کی صفت ہے, یہ فعل جو ہے اس فاعل کی دیکھو صفت ہے نا. ضربا زیدن, کس نے ضرب لگائی؟ زید نے. معلوم ہوا یہ ضرب زید کی صفت ہے, یہ زید نے لگائی ہے, کسی اور نے نہیں لگائی. جیسے آپ کہتے ہیں زید سخی آدمی ہے, یہ سخاوت کس کی صفت؟ زید کی. زید ہے تو زید کی سخاوت ہے, زید نہیں تو زید کی سخاوت بھی نہیں. تو جیسے سخاوت زید کی صفت ہے, اسی طرح کوئی شخص جب کوئی کام کرتا ہے وہ اس کی صفت ہوتا ہے, وہ شخص ہے تو وہ والا کام ہے, وہ شخص نہیں تو وہ والا کام بھی نہیں. جیسے ضربا زیدن, یہ ضرب کس کی صفت؟ زید ہے تو زید کی ضرب ہے, زید نہیں تو زید کی ضرب نہیں. ضربا عمرن, عمر نے ضرب لگائی, یہ ضرب کس کی صفت؟ عمر کی صفت ہے, عمر ہے تو یہ والی ضرب ہے, عمر نہیں تو یہ والی ضرب بھی نہیں. ضربا بکرن, کس نے ضرب لگائی؟ بکر. بکر نے ضرب لگائی, بکر ہے تو یہ ضرب ہے, بکر نہیں تو یہ ضرب بھی نہیں. تو یہ جو فعل ہوتا ہے یہ فاعل کی صفت ہوتا ہے, یوں کو یہ فاعل کے ساتھ قائم ہوتا ہے. کیا ہوتا ہے؟ قائم ہوتا ہے, یعنی یہ فاعل ہے تو یہ فعل بھی ہے, یہ فاعل نہیں تو یہ فعل بھی نہیں. تو جب کہیں کبھی یہ لفظ آ جائے آپ نے پریشان نہیں ہونا, کوئی فعل دیا ہو اور لکھا ہو کہ یہ فلاں کے ساتھ قائم ہے, معلوم ہوا یہ کون ہے؟ اس فعل کو کرنے والا ہے, یہ اس فعل کا فاعل ہے, فعل اس کی صفت ہے. پھر دوہرائیں, جب کبھی کیا آ جائے کہ یہ فعل فلاں کے ساتھ قائم ہے, کیا معنی؟ یہ اس فعل کو کرنے والا ہے, یہ اس فعل کا فاعل ہے, یہ اس فعل اس کی صفت ہے. پھر دوہرائیں, اگر لکھا ہو مثلا زید, یہ ضرب زید کے ساتھ قائم ہے, تو آپ فوراً سمجھ گئے کہ زید کیا ہے؟ اس کا فاعل ہے, اس کو کرنے والا ہے. زید ہے تو یہ ضرب ہے, زید نہیں تو یہ ضرب بھی نہیں. اور فعل اس کی صفت ہے. بھائی بات سمجھ میں آ گئی. اور جو مفعول ہوتا ہے اس کے لیے تعلق کا لفظ استعمال کرتے ہیں. ضربا زیدن عمرن, ضرب زید نے لگائی, تو یہ ضرب کس کے ساتھ قائم؟ زید کے ساتھ. اور کس پر واقع ہوئی ہے؟ عمر پر. تو کہیں گے اس فعل کا عمر کے ساتھ تعلق ہے. فاعل کے لیے لفظ بولتے ہیں قائم ہے, یا یوں کہتے ہیں فعل کا اس کی طرف اسناد ہے, فاعل کی طرف اسناد. تو یہ قائم کا لفظ ذکر ہو تو سمجھیں آگے اس کے ساتھ کون ذکر ہوگا؟ فاعل. اور اگر اسناد کا ذکر ہو تو سمجھیں اس کے ساتھ آگے کون ذکر ہوگا؟ فاعل, اگر فعل معروف ہے. اور اگر فعل مجھول ہو, فعل مجھول ہو تو پھر وہاں نائب الفاعل آ جائے گا. کس کی جگہ؟ فاعل کی جگہ. بات سمجھ میں آ گئی. اس کے بعد پھر انہوں نے بتلایا تھا آپ کو کہ فعل لازم ہو یا فعل متعدی, اس کے لیے ہمیشہ کوئی ایک فاعل ضرور چاہیے. فعل لازم ہو یا فعل, کوئی فعل خود بخود ہو سکتا ہے؟ نہیں. اس کے لیے کوئی کرنے والا چاہیے, چاہے فعل معروف ہو چاہے اچھا ہاں فعل معروف کی بات انہوں نے کی تھی. فعل مجھول کی بات میں نے تو آپ کو بتلا دیا, فعل مجھول کا اسناد کس کی طرف ہوتا ہے؟ نائب الفاعل کی طرف. لیکن اس کی بات آگے چل کر اب وہ کریں گے. نحمیر کے اندر یہاں وہ صرف فعل معروف کی بات شروع کی انہوں نے, اور بتلایا کہ فعل معروف چاہے فعل لازم ہو چاہے فعل متعدی, لیکن ہو فعل معروف وہ ہمیشہ فاعل کو رفع دے گا. فعل معروف جب بھی آئے گا فاعل کا تقاضا کرے گا, کیونکہ فعل بغیر فاعل کے نہیں ہو سکتا. کوئی ایسی ذات جس کے ساتھ یہ فعل قائم ہو, کوئی ایسی ذات جس کے ساتھ یہ فعل قائم ہو, جیسے ضرب زیدن, یہ فعل کس کے ساتھ قائم؟ زید کے ساتھ. تو فعل معروف جو ہے چاہے وہ فعل لازم ہو یا فعل متعدی, ہمیشہ اس کے لیے فاعل چاہیے, اور فاعل ہمیشہ مرفوع ہوتا ہے. ہمیشہ کیا ہوتا ہے؟ یعنی دوسرے لفظوں میں یوں کہو کہ فعل لازم ہو یا فعل متعدی, وہ چاہے گا کہ میں ایک اسم کو رفع دے دوں, اور جس کو وہ رفع دے گا وہ اس کا فاعل یا نائب فاعل کہلائے گا. اگر وہ فعل معروف ہے تو وہ اس کا فاعل کہلائے گا, اور اگر فعل مجہول ہے تو وہ اس کا نائب الفاعل کہلائے گا. تو فعل معروف ہمیشہ کس کا تقاضا کرتا ہے؟ فاعل کا. اور فعل مجہول ہمیشہ کس کا تقاضا کرتا ہے؟ نائب فاعل. اور فاعل بھی مرفوع اور نائب الفاعل بھی مرفوع ہوتا ہے. جبکہ عبارت میں کسی جگہ آپ کو پتا چل جائے یا کوئی آپ کو بتا دے کہ یہ لفظ فاعل ہے, تو ساتھ ہی آپ ایک دوسری بات بھی سمجھ جائیں کہ اس پر رفع پڑنا ہے, کیونکہ فاعل ہمیشہ کیا ہوتا ہے؟ مرفوع ہوتا ہے. پھر یہ فاعل یا نائب الفاعل ضمیر بھی ہو سکتی ہے اور اس میں ظاہر بھی. توجہ ہے, فاعل یا نائب فاعل ضمیر بھی ہو سکتی ہے اور اس میں ظاہر بھی. ضمیریں تو آپ جانتے ہیں, 70 ضمیریں ہیں بھائی. ضمیر مرفوع متصل ہوگی یا مرفوع منفصل, یا منصوب متصل ہوگی یا منصوب منفصل, اور مجرور تو صرف متصل ہے. تو 5 قسم کی ضمیریں, اور ہر ایک میں 14 قسم کی ضمیریں آ گئیں, تو 14 × 5 = 70. تو 70 قسم کی ضمیریں ہیں بھائی. باقی سارے اسم جو ہیں وہ اس میں ظاہر کہلاتے ہیں. آپ ساری دنیا کے اسم جمع کر لیں, اس میں سے یہ 70 جو ہیں ضمیریں ہوں گی, باقی سارے اسم وہ اس میں ظاہر کہلاتے ہیں. تو یہ اس میں ظاہر کس کے مقابلے میں ہے؟ اس میں ضمیر کے مقابلے میں. کوئی بھی اسم ہو یا تو وہ اس میں ظاہر ہوگا یا ضمیر. انتا ضمیر ہے اس میں ظاہر؟ ضمیر ہے. ہوا ضمیر ہے. انا ضمیر. کتاب, قلم, زید, عمر. ہاں, تو اس طرح آپ نے بس خود ہی جو بھی اسم آئے فوراً دیکھیں یہ ضمیر ہے, اگر ضمیر نہ ہو تو وہ کیا ہے؟ اس میں ظاہر. تو فعل کے لیے ہمیشہ فاعل یا نائب فاعل چاہیے, اور یہ فاعل یا نائب فاعل ضمیر بھی ہو سکتی ہے اور اس میں ظاہر بھی ہو سکتا ہے, لیکن ہوگا ایک ہی. فاعل یا نائب فاعل ایک ہی آ سکتا ہے, دو یا زیادہ نہیں آ سکتے. اگر ضمیر آ گئی تو اس میں ظاہر نہیں آ سکتا, اور اگر اس میں ظاہر آ گیا تو ضمیر نہیں آ سکتی, ایک ہی آئے گا. تو ایک اسم گویا ایسا آئے گا جب فعل آ جائے, جب بھی فعل جملے میں آ جائے ایک اسم مرفوع ہوگا, وہ کیا ہوگا؟ فاعل یا نائب فاعل. باقی آگے سارے منصوبات ہوں گے یا مجرورات, اور مجرورات تو آسان ہے پہچاننا. مجرورات کتنے ہیں؟ وہ تو دو ہی ہیں, ایک وہ جس پر حرف جر داخل ہو اور دوسرا مضاف الیہ. باقی سارے منصوب ہوں گے. اب منصوب کس وجہ سے ہے وہ آپ نے پتہ چلانا ہوگا. جیسے انہوں نے آپ کو بتلایا 6-7 منصوبات انہوں نے ذکر کر دیے, ابھی جو ان میں سے ہم نے صرف مفعول مطلق پڑھا ہے, باقی وہ آگے ذکر کریں گے. یہاں تک بات سمجھ میں آ گئی. اور ایک بات میں نے یہ بھی بتلائی تھی کہ فاعل یا نائب فاعل ہمیشہ فعل کے بعد آئے گا, وہ کبھی بھی فعل پر مقدم نہیں ہو سکتا, وہ کبھی بھی فعل پر. لہذا اضربو اضربو اس کے اندر فاعل کی ضمیر کیا ہے؟ آنا ہے. یہ الف نہیں, کیونکہ یہ الف تو ضربہ پر, ضربہ پر دیکھو مقدم ہے, اور فاعل کبھی بھی فعل پر مقدم نہیں ہو سکتا. پھر میں نے آپ کو یہ ماضی اور مضارے کے صیغے میں فاعل کی پہچان بھی کروائی تھی. ضربہ کے اندر فاعل کیا ہوا؟ اعراب بولو مرفوع محل. یہ بار بار میں تکرار کروا رہا ہوں تاکہ یہ چیزیں آپ کے ذہن میں جم جائیں, بیٹھ جائیں بھائی, کبھی اس میں غلطی نہ ہو بھائی. طلبا بار بار غلطی کرتے ہیں, تو یہ چند دفعہ تکرار ہوتا رہے گا, انشاءاللہ ذہن میں بات بیٹھ جائے گی. ضربہ کے اندر فاعل کی ضمیر ہوا, اور ہوا کا اعراب بولو مرفوع. کیوں؟ फाइल है। महलन क्यों मबनी है? क्योंकि आपने पढ़ा है मौरब में कि जो वो 16 किस्में हैं उनमें एराब या लफ्जन होता है या तकदीरन। लफ्जन एराब का क्या माना? कि उस एराब पर बाकायदा हम तलफ्फुज करते हैं, सुनने से ही पता चल जाता है। ज़ैदुन मैंने क्या पढ़ा? रफा। ज़ैदन मैंने क्या पढ़ा? नसब। ज़ैदिन मैंने क्या पढ़ा? जर। देखो तलफ्फुज़ से ही एराब का पता चल रहा है। तो सारी ये जो 16 किस्में हैं आपने देखा कि अक्सर एराब लफ्जी हैं। हां चंद एक आखिर में उन्होंने एराब तकदीरन हैं जहां सुनने से पता नहीं चलता। जैसे देखो ईसा, इसके आखिर में क्या है? अलिफ मकसूरा। तो इस ये रफी हालत में भी रहेगा ईसा, नस्बी हालत में भी रहेगा ईसा और जरी हालत में भी रहेगा ईसा। तो देखो इसमें सुनने से पता नहीं चल रहा तो फिर कहेंगे इसमें एराब है तकदीरन। यानी फर्ज कर लो रफा आ रहा है, फर्ज कर लो नसब आ रहा है और फर्ज कर लो कि जर आ रहा है, जो जो मौका है उसके मुताबिक। तो यहां फर्ज करना पड़ेगा। और यह फर्ज क्यों करते हैं? क्योंकि मौरब कहते ही किसको है? जिसका आखिर बदलता हो, और इनका तो आखिर नहीं बदल रहा, तो फर्ज कर लो कि बदल रहा है ताकि ये मौरब के अंदर दाखिल रहें। और मबनी वो है जो एराब को जगह नहीं देता, तो उसमें एराब महल्लन आता है। तो एराब गोया तीन ही किस्म पर आएगा, या तो इसम का एराब तीन किस्म पर, रफा नसब और जर। और फिर यह रफा नसब जर इनमें से हर एक या वो लफ्जन होगा या तकदीरन होगा या महलन होगा। भाई लफ्जन और तकदीरन किस में? मौरब में। और महलन किस में? मबनी में होगा। अच्छा, हम सीगों में जमीरों की पहचान कर रहे थे। जरबा के अंदर फाइल की जमीर हुआ, एराब बोलो मरफू, महलन क्यों? मबनी है। जराबा में अलिफ, जराबू में वाओ, ज़राबत में हिया। ये ता किस चीज की अलामत है? ये सिर्फ तानीस की अलामत है। ज़राबता में अलिफ अलिफ, ज़राबन्ना में नून, नून का एराब बोलो मरफू क्यों? फाइल है। महलन क्यों? मबनी है। शाबत। ज़राबता में ता जमीर, ज़रब तुमा में तुमा जमीर, ज़रब तुम में तुम जमीर, ज़रब ती में ता जमीर, ज़रब तुमा में, ज़रब तुन्ना में तुन्ना जमीर, ज़रब तुम्हें ता जमीर, ता ज़रब तुम्हें ता जमीर, और ज़रब ना में ना जमीर। मुजारे में आ जाओ, यज़रिबु के अंदर हुआ जमीर, एराब बोलो महलन, मरफू क्यों? फाइल। महलन क्यों? मबनी है। ज़रब यज़रिबानी अलिफ, और ये नून क्या है? एराबी। नून एराबी कितने सीगों में आता है? सात सीगों में। चार तस्निया वाले हैं और दो जमा मुजक्कर वाले और एक वाहिद मुअन्नस वाला। तो यज़रिबानी ये नून कौन सा है? एराबी। और ये अलिफ क्या है? फाइल। यज़रिबूना में वाव ज़मीर, तज़रिबू में हिया ज़मीर, तज़रिबानी में अलिफ, अलिफ का एराब बोलो मरफू क्यों? फाइल है। और महलन क्यों? मबनी है। या ज़रिबना नून जमीर, और तज़रिबु में अंता जमीर, और तज़रिबानी में अलिफ जमीर, तज़रिबूना में वाव जमीर, तज़रिबीना में या जमीर, तज़रिबानी में अलिफ जमीर, तज़रिबना में नून जमीर, अज़रिबू अना ज़मीर, एराब बोलो मरफू महलन, और नज़रिबू में नहनु, एराब बोलो मरफू क्यों? फाइल। महलन क्यों? मबनी। तो देखो सब फेल अफाल की सीगों में फाइल, इनके लिए फाइल जरूर चाहिए। फेल जो होता है वो होता है मुस्नद, और जो फाइल या नाई फाइल होता है वो है मुस्नद इलैह। और मुस्नद और मुस्नद इलैह पर बात पूरी हो जाती है, उस पर कलाम पूरा हो जाता है। तो ये और ये तमाम मंसूबात जो आगे जिक्र करेंगे इन सब को फजला कहते हैं। क्या कहते हैं? फजलतुन। फजला जायद चीज, भाई ज़ात के साथ है जायद चीज। तो क्योंकि मुस्नद और मुस्नद इलैह नहीं है, मुस्नद तो है फेल और मुस्नद इलैह है फाइल या नाई फाइल। और बाकी ये जो मंसूबात होंगे, मफूल मुतलक है, मफूल बिही है, हाल वगैरह जो जिक्र करेंगे, इन सब को फजला कहते हैं, जायद चीजें हैं। इनके बगैर भी कलाम पूरा है, जिक्र हो या जिक्र ना हो। देखा, जराबा जैदुन आमरान, जराबा फ فیل زیدن فاعل اور عمران مفعول مفعول بھی اچھا ضربہ کیا ہوا مسند اور زیدن کیا ہوا مسند الیہ اور عمر کیا ہے یہ نہ مسند ہے نہ مسند الیہ یہ ہے فضلہ لہذا اس کو حذف بھی کر سکتے ہیں ضربہ زیدن صرف اتنا کہہ دیں بات سمجھ میں آگئی تو یہ مفعول کو اس لیے کبھی حذف کر دیتے ہیں یہ نہیں کہ وہ فعل لازم بن جاتا ہے وہ فعل متعدی ہے تو متعدی ہی رہے گا چاہے مفعول کو ذکر کریں یا ذکر نہ کریں لیکن کبھی کبھی مفعول کو حذف کر دیتے ہیں کیونکہ وہ کیا ہے فضلہ ہے زائد چیز ہے جب ضرورت نہیں ہے تو اس کو حذف کر دیں کوئی حرج نہیں کلام پھر بھی پورا ہے مسند بھی موجود اور مسند الیہ بھی موجود ہے بھائی پھر میں نے آپ کو بتلایا تھا کہ ماضی کے جو 14 صیغے ہیں اسی طرح مضارع کے جو 14 صیغے ہیں ان سب کے لیے فاعل ضرور چاہیے فعل معروف ہو تو فاعل چاہیے اور فعل مجهول ہو تو نائب الفاعل چاہیے اب فاعل اور نائب فاعل وہ ایک ہی آئے گا وہ ضمیر بھی آ سکتی ہے اور اس میں ظاہر لیکن آئے گا ایک ہی اگر ضمیر آ گئی تو اس میں ظاہر نہیں آئے گا اور اس میں ظاہر آیا تو ضمیر نہیں آئے گی لہذا ضربہ زیدن میں نے جملہ لکھا ترکیب کریں ضربہ فعل زیدن اعراب بولیں مرفوع لفظاً فاعل ہے آپ فعل اپنے فاعل سے مل کر جملہ فعلیہ خبریہ ہوا اب آپ کا ایک ساتھی کہتا ہے کہ ضربہ کے اندر تو ہم نے گردانوں میں پڑھا کہ ہوا ضمیر ہوتی ہے آپ نے وہ ضمیر نہیں نکالی تو آپ جواب میں کیا کہیں گے جی کہ فاعل ایک آتا ہے دو نہیں آ سکتے جب زیدن آگے فاعل آ گیا تو اب ہوا ضمیر نہیں نکالیں گے ورنہ تو فاعل دو بن جائیں گے فاعل دو نہیں ہو سکتے فاعل ایک فعل نے ایک اسم کو رفع دینا ہے دو کو وہ رفع نہیں دے سکتا تو اس لیے ہاں اگر آگے زیدن نہ ہوتا پھر فاعل تو ضرور چاہیے تھا پھر ہم کیا کرتے ضربہ کے اندر ہی ہوا ضمیر نکال لیتے اور وہ مرفوع محلن ہوتی تو فائل یا نائب فائل جو ہے فیل کا وہ ایک ہی آئے گا اگر ضمیر آ گئی تو اس میں ظاہر نہیں آئے گا اور اگر اس میں ظاہر آ گیا تو ضمیر نہیں آئے گی اور میں نے بتلایا تھا کہ ان 14 صیغوں میں سے پہلا اور چوتھا صیغہ ہے واحد مذکر غائب اور واحد مؤنث غائب یہ دو صیغے ہیں ان کا فائل اس میں ظاہر آ سکتا ہے ضربہ زیدن لیکن دوسرا صیغہ لیں ضربہ اس کا فائل آگے اس میں ظاہر نہیں آ سکتا ضربو اس کا فائل اس میں ظاہر کیونکہ ان کے ساتھ فائل کی ضمیریں جڑی ہوئی ہیں تو ضربہ کے لیے پہلا صیغہ اور چوتھا صیغہ ان کے لیے فائل اس میں ظاہر آ سکتا ہے لہذا اگر آپ جملے میں ترکیب کر رہے ہوں اور پہلا یا چوتھا صیغہ آ جائے یا چاہے ماضی کا ہو چاہے مضارے کا ہو تو ان کا آگے فائل تلاش کریں کہ کوئی اس میں ظاہر تو فائل نہیں آ رہا اگر اس میں ظاہر فائل مل جائے تو پھر ان کے اندر ضمیر نہیں نکالنی کیونکہ فائل یا نائی فائل ایک ہی آ سکتا ہے دو یا زیادہ نہیں اسی طرح اگر چوتھا صیغہ آ گیا تو پھر آگے جملے میں جو لفظ آ رہے ہیں ان میں تلاش کریں کہ کوئی فائل اس میں ظاہر تو نہیں آ رہا اگر فائل یا نائی فائل اس میں ظاہر مل جائے پھر اس فعل کے اندر ضمیر نہیں نکالنی کیونکہ فائل یا نائی فائل ایک ہی ہو سکتا ہے یا ضمیر ہو سکتی ہے یا اس میں ظاہر ہاں اگر آگے آپ کو کوئی اس میں ظاہر فائل نہ ملے تو پھر انہی کے اندر کیا نکال لو ضمیر کیونکہ کوئی فعل بغیر فائل کے نہیں ہو سکتا اس میں ظاہر نہیں ملا تو کس کو مان لو ضمیر کو اس کے اندر مان لو تو یہ پہلا اور چوتھا یہ دو صیغے ہیں ان کا فاعل اس میں ظاہر آ سکتا ہے اور کسی فعل کا فاعل یا نائب فاعل اس میں ظاہر نہیں آ سکتا لہذا میں آپ سے کہنا چاہتا ہوں کہ زید نے پٹائی کی تو کیا کہوں گا ضربہ زیدن دیکھو ضربہ پہلا صیغہ لایا کیونکہ زید کیا ہے اس میں ظاہر میں آپ سے کہنا چاہتا ہوں وہ دو زید جو ہیں فرض کرو دو آدمی ہیں دونوں کا نام زید ہے وہ دو زید جو ہیں الزیدانی ان دونوں نے پٹائی کی ہے تو کیسے کہوں گا تثنیہ کا صیغہ لے آؤ الزیدانی اور فعل لے کر آؤ جی کیا کہیں گے ضربہ تثنیہ کہیں گے نہیں تثنیہ نہیں کہنا کیونکہ الزیدانی یہ ضمیر ہے یا اس میں ظاہر تثنیہ کو چھوڑو تثنیہ جمع ہے اس کو نہیں دیکھنا یہ دیکھو ضمیر ہے کہ اس میں ظاہر الزیدانی تو اس میں ظاہر ہے اور اس میں ظاہر کس کے لیے فائل بن سکتا ہے کون سے فعل کے لیے کون سے صیغوں کے لیے پہلے یا چوتھے کے لیے، لہذا پہلا لاؤ یا چوتھا لاؤ، اگر مذکر ہے تو پہلا لے آؤ، مؤنث ہے تو چوتھا لے آؤ، اور دوسرا صیغہ آپ نہیں لا سکتے. تو الزیدانی کو جب فاعل بنایا تو بھی ضربا ہی فعل لانا پڑے گا، ضربا الزیدانی، ضربا تثنیہ، ضربا ویسے ضربا الزیدانی، تثنیہ کا صیغہ نہیں لانا، ضربا الزیدانی، اور جب ملا کر پڑھیں گے تو ضربا الزیدانی. اسی الزیدون کی جمع بنا لیں، فرض کریں تین یا زیادہ آدمی ہیں، ان کا نام سب کا نام زید ہے، تو زید کی جمع ہے زیدون، اس پر الف لام لے آئے، معرفہ بن جائے الزیدون، وہ تین زید یا وہ چار زید جتنے بھی ہیں متعین ہیں بھائی، تو الزیدون سے وہ سب مراد ہیں. اب میں الزیدون کو فائل بنانا چاہتا ہوں کہ ان سب نے مل کر پٹائی کی ہے، تو کون سا فعل لاؤں گا، پہلا یا چوتھا، اس کے علاوہ کوئی صیغہ نہیں لا سکتا. آپ کہیں گے زیدونہ تو جمع ہے اور جمع کے لیے فعل بھی جمع لانا چاہیے، نہیں نہیں نہیں، جب فاعل اس میں ظاہر ہو. مجھے یہ بتائیں الزیدونہ اس میں ظاہر ہے یا اس میں ضمیر ہے؟ اس میں ظاہر ہے تو فعل ہمیشہ پہلا یا چوتھا ہی لا سکتے ہو، ان کے علاوہ کوئی اور نہیں. اب میں کیسے کہوں گا ضربا الزیدونہ، روانی سے کیسے پڑھیں گے، ضربا الزیدونہ. سورت سمجھ میں آ گئی؟ یہ تو تھا مذکر میں زیدن، الزیدانی، الزیدونہ. فاعل جب اس میں ظاہر ہو، چاہے مفرد ہو، چاہے تثنیہ ہو، چاہے جمع ہو، فعل کو ہمیشہ کیا رکھیں گے، مفرد، پہلا صیغہ مذکر کے لیے، اور اگر مؤنث ہو تو چوتھا صیغہ لے آئیں گے. لہذا آپ کا ایک ساتھی کا اگر وہ کہتا ہے ضربا الزیدانی، ضربا تثنیہ کا صیغہ لے آیا، تو آپ فوراً کیا کہیں گے، یہ غلط ہے، کیونکہ ضربا کے ساتھ تو فاعل کی ضمیر الف جڑی ہوئی ہے، تو یہ آگے الزیدانی کو رفع نہیں دے سکتا، کیونکہ فعل کا فاعل ایک ہی آتا ہے، یا ضمیر یا اس میں ظاہر، اگر ضمیر آ گئی ہے تو اس میں ظاہر فاعل نہیں بن سکتا. تو معلوم ہوا اس میں ظاہر صرف کس کے لیے فاعل بن سکتا ہے، پہلے یا چوتھے صیغے، اور پہلا صیغہ بھی مفرد کا اور چوتھا صیغہ بھی مفرد کا. معلوم ہوا فاعل جب بھی اس میں ظاہر ہوگا فعل کو ہمیشہ مفرد رکھیں گے، فاعل اس میں ظاہر ہوگا فعل کو ہمیشہ، یعنی یہ پہلا رکھیں گے یا چوتھا صیغہ رکھیں گے، اور دونوں کس کے صیغے ہیں، مفرد کے صیغے. بات سمجھ میں آ گئی؟ تو اس کے بعد پھر انہوں نے بتلایا تھا کہ فعل لازم ہو یا فعل متعدی، وہ چھ اسموں کو نصب دیتا ہے، فعل لازم بھی اور دونوں چھ اسموں کو نصب دیتے ہیں، اور ان چھ میں وہ مفعول بہی کو ذکر نہیں کریں گے، کیونکہ کیا بات چل رہی ہے کہ ان چھ کو فعل متعدی بھی نصب دیتا ہے اور فعل لازم بھی، اور فعل لازم اس کے لیے تو مفعول آتا ہی نہیں، یعنی مفعول بھی ہی اس کے لیے، تو وہ ساتواں ہے جس کو فعل نصب دیتا ہے، لیکن وہ ساتواں مراد نہیں، فی الحال صرف وہ چھ ذکر کر رہے ہیں جن کو فعل نصب دیتا ہے، فعل معروف، چاہے فعل لازم ہو چاہے فعل متعدی. ہاں فعل متعدی پھر ایک ساتویں چیز کو بھی نصب دیتا ہے اور وہ مفعول بھی ہی ہے. تو فعل لازم کتنے کو نصب دے گا، چھ کو، اور فعل متعدی سات کو کم از کم نصب دے گا، اگر ایک مفعول چاہتا ہے تو سات کو نصب دے گا، دو چاہتا ہے تو آٹھ کو دے گا، اور اگر تین مفعول چاہتا ہے تو دیکھو نا یہ چھ چیزیں، اگر چھ یہ چیزیں اور ایک مفعول بھی کو بھی نصب دے کتنی ہو گئیں، سات، اور اگر دو مفعولوں کو نصب دیتا ہے تو دو مفعول ہو گئے اور چھ یہ چیزیں، چھ اور دو آٹھ، تو پھر فعل متعدی اگر دو مفعولوں کو چاہتا ہے تو کل کتنی چیزوں کو نصب دے گا، آٹھ چیزوں کو، اور اگر فعل جو ہے تین مفعولوں کو نصب دیتا ہے تو تین مفعول ہو گئے اور چھ یہ والی چیزیں ہو گئیں، چھ اور تین نو، تو گویا فعل متعدی، وہ فعل متعدی جو تین مفعولوں کو نصب دیتا ہو وہ کل کتنی چیزوں کو نصب دے گا، نو چیزوں کو. طریقہ سمجھ میں آیا؟ چھ چیزوں کو تو ہر فعل معروف نصب دے گا، چاہے فعل لازم ہو چاہے فعل متعدی. ان میں سے پہلا ہم نے مفعول مطلق پڑھا تھا. مفعول مطلق کسے کہتے ہیں؟ وہ مصدر جو ما قبل فعل کے معنی میں ہو. ضربتُ ضرباً، یہ ضرباً دیکھو مصدر ہے، کیا ہے؟ مصدر، اور یہ ما قبل فعل کے معنی میں ہے، یہ بھی ضرب، اور ما قبل میں بھی کون سا فعل ذکر ہو رہا ہے، ضرب والا. تو مفعول مطلق کسے کہتے ہیں؟ وہ مصدر مصدر ہوتا چاہیے, مصدر بھی بولیں. مفعول مطلق کسے کہتے ہیں؟ وہ مصدر جو ما قبل فعل کے معنی میں ہو. قام زید قیاما, یہ قیام کیا ہے؟ مفعول مطلق ہے. کیسے پتا چلا؟ ایک تو یہ مصدر ہے, دوسری بات ما قبل فعل کے معنی میں ہے. قام زید قیاما, اس میں بھی مصدر بھی کیا؟ قیام, اور ما قبل میں فعل بھی قیام والا ہی ذکر ہو رہا ہے. قام وہی قیام ہے نا, اس کا بھی مصدر, تو وہ دونوں ہم معنی ہیں. بات سمجھ میں آ گئی. مفعول مطلق کسے کہتے ہیں؟ وہ مصدر جو ما قبل فعل کے معنی میں ہو. تو دو چیزیں ہوں گی اس میں, ایک تو یہ خود مصدر ہوگا, اور دوسری بات یہ کہ ما قبل فعل کے معنی میں ہوگا. دونوں کا معنی ایک ہوگا بھائی, معنی ایک ہوگا, معنی ایک ہونا چاہیے. لفظ بے شک ایک نہ ہو. جیسے قعود کا معنی بھی بیٹھنا اور جلوس کا معنی بھی عربی میں بیٹھنا, تو قعد زید جلوسا, قعد زید جلوسا. اور تو دیکھو یہ جلوسا کیا ہے؟ مفعول مطلق ہے, کیونکہ اس مفعول مطلق میں نے بتایا تھا دو چیزیں, ایک تو وہ مصدر کا صیغہ ہو, اور جلوس بھی کیا ہے؟ مصدر ہے, مصدر ہے, اور ما قبل فعل کے معنی میں ہے. جلوس کا معنی بھی بیٹھنا, اور قعدہ کا معنی بھی بیٹھنا. تو لفظ بے شک الگ ہوں لیکن معنی ایک ہو. تو مفعول مطلق میں کتنی چیزیں دیکھنی ہیں آپ نے؟ دو, نمبر ایک وہ مصدر ہو, اور نمبر دو ما قبل فعل کے معنی میں ہو بھائی. اور میں نے اس کے فائدے بھی بتلائے تھے کہ یہ عموماً تین مقاصد کے لیے لایا جاتا ہے. کبھی کبھار یہ تاکید کے لیے لاتے ہیں, کبھی کبھار یہ عدد بیان کرنے کے لیے لاتے ہیں, اور کبھی کبھار یہ نوع یعنی قسم بیان کرنے کے لیے لاتے ہیں کہ کس قسم کا فعل ہوا. تو کبھی یہ تاکید کے لیے لاتے ہیں. تاکید کیا معنی میں نے بتلایا تھا؟ تاکید کا معنی یہ ہے کہ کلام سے مجاز کے احتمال کو یہ ختم کر دیتا ہے. مجاز کے احتمال کو, ضربت زیدن, میں نے زید کی پٹائی کی, ضربت زیدن ضربن, اچھا ضربت زیدن, میں نے زید کی پٹائی کی. اب سننے والے کے ذہن میں آ سکتا ہے کہ بھائی زید تو بڑا مضبوط اور پہلوان قسم کا آدمی ہے, اس کی پٹائی تو کوئی نہیں کر سکتا. تو وہ اس کے ذہن میں آ سکتا ہے کہ بھائی ضرب بول کر ضرب نہیں مراد, ضرب سے مراد زیادہ ڈانٹنا, کوئی اور معنی ہے, زیادہ ڈانٹنا وغیرہ مراد ہے, گویا اتنا ڈانٹا یوں سمجھو کہ پٹائی ہی کر دی. تو چونکہ سننے والے کے ذہن میں یہ وہم آ سکتا ہے, لہذا میں مفعول مطلق ساتھ لے آتا ہوں. ضربت زیدن ضربن, اب یہ ضربان کیا ہے؟ مفعول مطلق. یہ اس فعل میں تاکید پیدا کر رہا ہے. کس میں؟ فعل میں تاکید. کیا معنی تاکید پیدا کر رہا ہے؟ یعنی مجاز کے احتمال کو ختم کر رہا ہے, اور یہ ضرب بتلا رہا ہے کہ ما قبل میں جو فعل ضرب ذکر ہوا اس سے ضرب ہی مراد ہے, اس سے ڈانٹنا وغیرہ مراد نہیں ہے. تو تاکید کا کیا معنی؟ کلام سے مجاز کے احتمال کو ختم کر دیتا ہے. مجاز پھر سن لیں بھائی, میں نے آپ کو بتایا تھا کہ کسی لفظ کو جس معنی کے لیے مقرر کیا جائے وہ اس کا حقیقی معنی ہے. مثلا شیر, شیر کس کے لیے مقرر کیا گیا ہے؟ جو ایک جنگلی درندہ ہے اس کو اردو میں شیر کہتے ہیں. لیکن یہی شیر کا لفظ کبھی کبھار ہم بہادر آدمی کے لیے بھی بول دیتے ہیں. آپ کا ایک ساتھی بہادر ہے, آپ نے اس کو جیسے ہی دیکھا آپ نے ساتھی کو کہا وہ شیر ہے, اس کے اپنے ساتھی کی طرف اشارہ کر کے کیا کہا؟ وہ شیر. اب وہ کوئی جنگلی درندہ مراد لیا آپ نے یا بہادر آدمی مراد لیا؟ بہادر آدمی. تو دیکھو شیر کا لفظ اگر جنگلی درندے کے لیے استعمال کریں تو یہ اس کا حقیقی معنی ہے, اگر کسی اور معنی میں مثلا بہادر آدمی کے لیے استعمال کریں تو یہ اس کا مجازی معنی ہے, یعنی جو حقیقی نہ ہو. تو یہاں پر بھی ضربت زیدن ضربن, ضرب کا حقیقی معنی کیا؟ پٹائی کرنا. اور خوب کسی کو ڈانٹ دیا جائے اس کو بھی کبھی کبھار کس سے تعبیر کر دیتے ہیں؟ ضرب سے. بس یوں سمجھو میں نے پٹائی ہی کر دی ہے, اتنا ڈانٹا کہ یوں سمجھو پٹائے. تو دیکھا کبھی کبھار زیادہ ڈانٹنے کو بھی ضرب سے تعبیر کر دیتے ہیں. تو ضرب کا معنی ہو پٹائی کرنا, یہ ہے اس کا حقیقی معنی, اور ضرب کا معنی ہو خوب زیادہ ڈانٹنا, یہ کیا ہے؟ اس کا مجازی معنی. تو جب میں نے کہا ضربت زیدن ضربن, ضربت زیدن, جب ضربن نہیں تھا, صرف ضربت زیدن اگر میں کہتا तो सुनने वाले के जहन में ख्याल आ सकता था कि पता नहीं ज़र्ब का हकीकी माना है या मजाजी माना, लेकिन जब मैं आगे मफूल मुतलक ले आया, अब इस मफूल मुतलक ने ज़र्ब तो ज़ैदन ज़र्बन, इस ज़र्बन ने बतला दिया कि ज़र्ब बोलकर ज़र्ब ही मुराद है, डांटना मुराद नहीं। तो यह है मजाज के इहतमाल को खत्म कर दिया। और कभी कभार मफूल मुतलक जो है वो नौ बतलाने के लिए आता है, फेल की किस्म। मसलन मैं आपको बतलाना चाहता हूं कि मैं किसी जगह पर गया और वहां बैठा, मैं कहूंगा जलस तो मैं बैठा, लेकिन बैठना तो किसी तरह पर भी हो सकता है। अब मैं आपको बैठने की किस्म भी बतलाना चाहता हूं, मैं किस तरीके पर बैठा, किस किस्म पर बैठा, तो उसके लिए फिर मफूल मुतलक इस्तेमाल किया जाता है। मसलन मैं आपको बतलाना चाहता हूं कि मैं कारी हजरात जो पढ़ाते हैं उनके अंदाज में बैठा, तो मैं कहूंगा जलस्तु जिलसा तल कारी, जलस्तु जिलसा तल कारी। देखो जिलसा है मुजाफ और अलकारी है मुजाफोन इले, तो यहां पर ये जो जिलसा आया ना, ये मस्तर है और ये मफूल मुतलक है, और मफूल मुतलक क्या होता है, मनसूब। इसीलिए मैंने इस पर नसब पढ़ा, जिलसा तलकारी नसब पढ़ा, और बाकी तनवीन इस पर नहीं आएगी, क्योंकि जब मुजाफिले आ जाए तो फिर तनवीन नहीं आती। अगर मुजाफिले न होता तो फिर जिलसा तन कहते, लेकिन यहां मुजाफिले है इसलिए जिलसा तलकारी, तो ये मफूल मुतलक है। और देखो जिलसा तलकारी ये मस्तर है एक तो, और ये माकबल फेल के माना में है, तो ये मफूल मुतलक है, और ये किस्म बयान कर रहा है बैठने की, जलस तो जिलसा तलकारी, मैं किस तरीके पर बैठा, कारी की तरह बैठा। और कभी कभार ये अदद बयान करने के लिए आता है, आप एक फेल बतलाना चाहते हैं, मैंने एक दफा किया, दो दफा या तीन दफा, तो उसके लिए मफूल मुतलक इस्तेमाल करते हैं। मसलन आप कहते हैं जलस तो जलसा तन, मैं एक दफा बैठा, जलस तू जलसतैनी, मैं दो दफा बैठा, जलस तू जलसातिन, मैं कई मरतबा बैठा, जलस तू जलसतन। देखो एक है वजन फ़िअलतुन, एक है वजन फ़ालतुन, ये मस्तर के वजन है फ़िअलतुन और इस वजन पर जब मस्तर आए, अगर वो फ़िअलतुन वजन हो तो वो किस्म और नौ बयान करने के लिए आता है, जैसे जलस्तु जिलसा तलकारी, और अगर फ़ालतुन वजन हो मस्तर का तो ये फिर आदत बयान करने के लिए आता है, जलस्तु जलसतन, मैं एक मर्तबा बैठा, और जलस्तु जलसतैनी, ये तस्निया बना लो, जलसतुन से तस्निया बनाओ जलसतानी, और तस्निया का रफा किसके साथ आता है, अलिफ, और नसब और जार या, लिहाजा इसे हालत नस्बी में ले जाएं, जलसतानी को हालत नस्बी में ले जाएं, क्या बन जाएगा जलसतैनी, जलस तू जलसतैनी। ये हालत नस्बी में मैं क्यों लेकर गया, क्योंकि मफूल मुतलक है, और मफूल मुतलक क्या होता है, मनसूब, तो ये हालत नस्बी में है इस वक्त, जलस तू जलसतैनी, और जलस तू जलसातिन ये क्या है, जमा है, और ये भी मनसूब है, आप इसके नीचे जेर देखकर धोखे में न पड़ जाएं कि ये तो मजरूर है, नहीं ये मनसूब है, और ये जमा मुअन्नस सालिम है, और जमा मुअन्नस सालिम में आपने पढ़ा था कि इसका नसब भी कसरा के साथ आता है, जानी मुस्लिमातुन रअयतु मुस्लिमातिन, देखा इसका नसब भी कसरा के साथ आता है। यहां तक बात समझ में आ गई जी, आगे देखिए भाई, दुवो मफूल फीहरा, तो अव्वल ये फेल किसको नसब देता, कितनी चीजों को नसब देते हैं, फेल कितनी चीजों को नसब देते हैं, छह। पहली चीज क्या थी, मफूल मुतलक, मफूल मुतलक किसे कहते हैं, वो मस्दर जो माकबल फेल के माना में हो। अब दूसरी चीज आ गई, दुवो मफूल फीरा, दूसरा जो है वो मफूल फी है, मफूल फी याद रखिए जमाने या जगह के मफूल फी कहते हैं, वो जमाना या वो जगह जिसके अंदर कोई फेल किया जाए उसको मफूल फीह कहते हैं, मफूलुन किया गया है फी ही उसमें, यानी इस फेल को उसमें किया गया है। मसलन आप कोई भी फेल कर लें, जरूर कोई ना कोई जगह भी चाहिए और कोई ना कोई जमाना भी। आपने मसलन किसी की पिटाई की तो किसी जगह पर की होगी, या सड़क पर की है, या गली में की है, या मदरसे में की है, या घर पर की है। देखो कोई ना कोई जगह होगी। बगैर जगह के आप ज़र्ब का फेल कर सकते हैं?
नहीं,
जगह जरूर होगी। इसी तरह कोई ना कोई जमाना भी होगा, आपने या सुबह के वक्त पिटाई की, या दोपहर को की, या शाम को की वगैरह, कोई ना कोई वक्त होगा। तो हर फेल के लिए जमाना भी चाहिए और जगह भी चाहिए। तो वो जमाना और जगह जिसके अंदर फेल किया जाए उसको मफूल फीह कहते हैं। और याद रखो ये मफूल फीह को जर्फ भी कहते हैं। जर्फ, जर्फ का माना है बर्तन, बर्तन। और मफूल फीह को जर्फ इसलिए कहते हैं कि जैसे बर्तन में कोई चीज होती है तो बर्तन ने उस चीज को हर तरफ से घेरा होता है। जैसे गिलास के अंदर अगर पानी है तो इस पानी को गिलास ने हर तरफ से घेरा हुआ है। उस पानी के हर तरफ क्या मौजूद है? गिलास मौजूद है। इसी तरह किसी और बर्तन में, मसलन संदूक के अंदर आप कोई किताब रखते हैं, अब देखो ये संदूक उसके लिए एक बर्तन की मानिंद है। इस संदूक ने क्या कर दिया? किताब को हर तरफ से घेर लिया। या जैसे आप इस वक्त मस्जिद में बैठे हैं, देखो इस मस्जिद ने हर तरफ से आपका इहाता किया हुआ है, घेरा हुआ है। तो ये मस्जिद क्या है? आपके लिए जर्फ है। तो जैसे बर्तन के अंदर कोई चीज होती है और बर्तन ने उसका हर तरफ से इहाता किया होता है और वो चीज बर्तन के अंदर होती है, इसी तरह आप जो भी फेल करें तो किसी न किसी जमाने के अंदर आप होंगे, या वो दिन का वक्त होगा तो देखो दिन आपके लिए किसकी तरह है? जर्फ की तरह। या मसलन वो महीना है कोई, तो वो महीना आपके लिए किसकी तरह है? जर्फ की तरह। या वो कोई साल है तो साल किसकी तरह है? जर्फ। कि आप वो फेल कर रहे हैं और उस जमाने में हैं, आप उस जमाने के अंदर हैं, तो जमाना भी किसकी तरह हुआ? जर्फ की तरह, इसलिए उसको भी जर्फ कहते हैं। और जगह जो होती है वो भी जर्फ की तरह होती है। जैसे मैंने मिसाल जिक्र कर दी, आप मस्जिद में बैठे हैं इस वक्त, तो मस्जिद आपके लिए क्या है? जर्फ है, इसने हर तरफ से आपका इहाता किया हुआ है। या आप मदरसे में हो तो मदरसे ने हर तरफ से आपका इहाता किया हुआ है। या आप लाहौर शहर में हैं तो लाहौर ने आपका हर तरफ से इहाता किया हुआ है। या आप किसी मुल्क के अंदर हैं तो मुल्क ने हर तरफ से इहाता किया हुआ है। तो लिहाजा ये मफूल फी ये जमाने को भी कहते हैं और जगह को भी, और इसका दूसरा नाम क्या है? जर्फ है। तो जर्फ गोया दो किस्म पर हुआ, एक जर्फ जमान और एक जर्फ मकान। तो जर्फ जमान ये भी मफूल फी, जर्फ मकान ये भी मफूल फी। मफूल फी को जर्फ भी कहते हैं। तो मफूल फी किसका नाम है? जमाने या जगह का जिसमें कोई फेल किया जाए। तो कहते हैं दो मफूल फी रहा, दूसरा जो है मफूल फी है, मफूल फी को यानी उसको फेल नसब देता है जो सुम तो यौम अल जुमाती। सुम तो साम या सुम का माना है रोजा रखना। सुम तो मैंने रोजा रखा, यौमल जुमाती जुमे के दिन, मैंने रोजा रखा जुम्मे के दिन। देखा ये जुमे का दिन उसके लिए जमाना है, जमाना है यानी इस जमाने में मैंने रोजा रखा। देखो जमाना दिन भी हो सकता है, रात भी, घंटे भी, मिनट भी, साल भी, हफ्ता भी, महीना भी, ये सब क्या है? ये सब जमाने के नाम है। तो सुम तो यौमल जुमाती मैंने रोजा रखा जुमे के दिन। तो यौमल जुमाती ये यौमा मैं मंसूब पढ़ रहा हूं, यौमा है मुजाफ, अल जुमाती है मुजाफुन इले, मुजा मुजाफ इले मिलकर ये मफूल फी बन रहा है सुमतु के लिए। और मफूल फी क्या होता है? मंसूब। अभी बताया कि फेल मफूल फी को नसब देता है तो ये मंसूब, इसलिए यौमल जुमाती पढ़ रहा हूं। ये है जमाने की मिसाल, यानी यूं कहो ये जर्फ जमान है। ये क्या है? जर्फ जमान है। वह जलस तु फौका का, मैं बैठा फौका का आपके ऊपर। मुराद ये है आप एक जगह पर बैठे हैं और मैं उसके साथ थोड़ी सी ऊंची जगह पर। मसलन एक आदमी है वो आकर जमीन पर बैठा और आप आकर कुर्सी पर बैठ गए, तो आप क्या कहेंगे? जलस तु फौका का, मैं आपसे ऊपर बैठा यानी ऊंची जगह पर बैठा। माना समझ में आ गया भाई? तो जलस तु फौका का ये माना नहीं कि मैं आपके ऊपर आकर सर पर बैठ गया, माना ये मैं जरा ऊंची जगह पर आपके मुकाबले में बैठा। तो जलस तु फौका का, यह फौका है मुजाफ ऑफ काफ जमीर है मुजाफोन इले और मुजाफ और मुजाफिले मिलकर यह मफूल फी बन रहा है मफूल और यह जगह है जगह। देखो ऊपर होना किसी चीज से या नीचे होना यह जगह के एतबार से है होता है जमाने के एतबार से नहीं भाई। तो ये जलस तू फौका का मैं आपके ऊपर बैठा यानी आपसे ऊंची जगह पर बैठा तो यह मफूल फी है। तो पहली मिसाल थी जरफे जमान की यौमल जुमा क्या था जरफे जमान और यह फौका का यह जरफे मकान है मकान जगह को कहते हैं। मैंने बताया मफूल फी को जर्फ कहते हैं क्या कहते हैं जर्फ और यह जर्फ फिर दो किस्म पर है या जरफे जमान होगा यानी जमाना या जरफे मकान होगा यानी जगह भाई। तो सुम तो यौमल जुमा थी यह किसकी मिसाल है जरफे जमान की और जलस तू फौका का यह किसकी मिसाल है यह जरफे मकान की मिसाल है। बात समझ में आ गई मफूल फी किसे कहते हैं जमाने या जगह को जिसके अंदर उस फेल को किया जाए भाई वो उसके लिए मफूल फी होगा। देखो सोम तो यौमल जुमा थी ये रोजा किस जमाने में रखा गया जुमे के दिन में तो ये इसके लिए मफूल ये यौमुल जुमा इसके लिए मफूल फी है। और जलस तू फौका का मैं आपसे ऊंची जगह पर बैठा देखो ये ऊंची जगह क्या है जगह है बैठने की तो यहां पर बैठने का फेल हुआ। सूरत समझ में आ गई भाई से वो मफूल माहूरा तीसरा मफूल माहू को यानी जिसको फेल नसब देता है तीसरा मफूल माहू है जिसको फेल नसब देता है चूं जा अल बर्दु वल जुब्बाती ऐ मा अल जुब्बाती मफूल माहू याद रखो ये वो बमाने मा के बाद आता है ये वो के बाद आता है और वो वो मा के माना में होता है यानी साथ साथ। मैं कहना चाहता हूं मसलन मैं अमर के साथ आया मैं अमर के तो यूं कह सकता हूं जी तू जा आया जू का माना आना जी तू मा जैदीन जी तू मैं जैद के साथ आया। लेकिन कभी इस मा के बजाय वो इस्तेमाल कर लेते हैं जी तू व जैदन जी तू। अब देखो मा जैदीन मा था मुजाफ जैदीन था मुजाफोन इले तो इसलिए जैद पर मैंने जर पड़ा और ये जो वो है ये वो बमाने मा के है और इसके बाद मफूल माहू आता है और मफूल माहू को फेल कौन सा इराब देता है अभी पढ़ा आपने नसब देता है छह चीजों को फेल नसब देता है नंबर एक मफूल मुतलक नंबर दो मफूल फी नंबर तीन मफूल माहू तो मफूल माहू को फेल नसब देता है। तो ये मा के बजाय मैं क्या ले आया वो तो जी तो व जैदन तर्जमा करें जी तो मैं आया व जैदन वो का तर्जमा मा के साथ करें जे तो व जैदन मैं जैद के साथ आया भाई तर्जमा समझ में आ गया ये वो किस माना में है मा के माना में है और इसके बाद मफूल माहू आ रहा है और मफूल माहू पर क्या पढ़ते हैं नसब इसीलिए मैंने नसब पढ़ा जी तो व जैदन। दूसरी मिसाल जैसे इन्होंने किताब में मिसाल दी है जा अल बर्दू जा अल बर्दू बर्द सर्दी को कहते हैं जा अल बर्दू सर्दी आई वल जुब्बाती जुब्बात जमा है जुब्बा की जुब्बा जुब्बा कहते हैं ये गर्म कपड़े कह लो भाई जुब्बा एक खास बड़ा मोटा लिबास जैसे आजकल कोट और शेरवानी वगैरह पहनते हैं कमीज के ऊपर तो इसी तरह अरब के यहां कोट नुमा एक लिबास होता था कपड़ों के ऊपर पहनते थे जिसको जुब्बा कहते थे क्या कहते थे तो वो जुब्बा है भाई उसकी जमा है जुब्बात। जा अल बर्द वल जुब्बाती आई सर्दी वल जुब्बाती आई माल जुब्बाती किसके साथ जुब्बों के साथ सर्दी जुब्बों के साथ आई। देखो जब सर्दी आती है सारे लोग गर्म कपड़े पहन लेते हैं तो यूं तर्जमा कर लो सर्दी गर्म कपड़ों के साथ आ गई सर्दी क्या माना वैसे भाई मुहावरा है कि सर्दी आती है तो लोग क्या कर लेते हैं उसके साथ तो बहरहाल यहां वो बमाने मा के है सर्दी गर्म कपड़ों के साथ आ गई सर्दी जुब्बों के साथ आ गई। अब मुझे बताइए अल बर्दु ये मरफू क्यों जे जब फेल आ जाए तो मरफू सिर्फ फाइल या नाई फाइल आ सकता है और कोई नहीं जब फेल के बाद किसी इसम पर आपको रफा नजर आ जाए तो समझ जाए ये क्या है, अगर फेल मारूफ है तो ये फाइल है और अगर फेल मजहूल है तो नाई फाइल है। तो जा अल बर्द, ये बर्द क्या है, फाइल है। एराब बोलो, मरफू, कौन सा मरफू, तलफू से पता चल रहा है यानी अल बर्दू, मैंने क्या पढ़ा, रफ अल बर्दा अल बर्दी मालूम हुआ, इस पर एराब लफ्जन आते हैं, तलफू से पता चल जाता है। तो अल बर्दू मरफू लफ्जन ये फाइल है जाआ के लिए। तो तरकीब सुनो, जाआ फेल, अल बर्दू हां, पहले पहले पिछले जुमलों की तरकीब सुन लो। सुम तु यौमल जुमआती, सुम तु फेल, मैंने बताया था जब फाइल की जमीर फेल के साथ जुड़ी हो या उसमें छुपी हो तो यूं कहना है फेल बा फाइल, यानी फेल फाइल के साथ, यानी दोनों आ गए। सुम तो फेल बा फाइल, अब फाइल क्या है वो भी बताना है। तो ये क्या फाइल क्या है, ता जमीर है, ता तू नहीं कहना भाई, ये ता जमीर है भाई। तू क्यों नहीं कह रहे, क्योंकि ये क्या है, बात देखा ना, बात पूरी किसी के सामने बयान करना नहीं आ रहा अभी तक आपको, नहीं ठीक है, ये इसकी हरकत है रा, इसका नाम क्या है, ता, ता क्यों कह रहे हो, मुझे वजह बताओ, तू क्यों नहीं कहते,
जो भी लफ्ज इस्तेमाल हुआ है तो उसका,
जो भी लफ्ज, देखा गलत ताबीर करते हो, जो भी लफ्ज, हां बोलो, जो कलीमा, कलीमा लफ्ज तो बामाना भी हो सकता है बेमाना भी हो सकता है भाई, जो लफ्ज बामाना हो, और बामाना को क्या कहते हैं, कलीमा, यानी जिस लफ्ज का कुछ माना हो। और सुम तो ये ता का कुछ माना है कि नहीं, ये जमीर है, इसे मुतकल्लिम मुराद है, तो इसका माना है। तो जो भी कलीमा एक हर्फ पर मुश्तमिल हो और आपने उसका नाम लेना हो तो कौन सा नाम लेंगे, हुरूफ तहज्जी में, और हुरूफ तहज्जी में ये सुम तो के आखिर में क्या आ रही है, ता, तो ये ता है। तो सुम तो फेल बा फाइल, ता जमीर मरफू महलन फाइल, मरफू क्यों, फाइल है, महलन क्यों, मबनी है। यहां आपका कोई साथी आपको कह सकता है कि ये ता पर तो जम्मा मैं लफ्जों में पढ़ रहा हूं, सुम तो लफ्जों में क्या कर रहा हूं, जम्मा पढ़ रहा हूं, तो आप जवाब में कहेंगे कि ये ता जमीर है और मबनी है, और मबनी पर एराब कभी भी जाहिर नहीं होता, तो इस पर एराब लफ्जन आ ही नहीं सकता, एराब इस पर आएगा ही कैसे। आपका साथी एतराज करता है कि इस ता पर तो मैं जम्मा पढ़ रहा हूं, तो ये एराब लफ्जन है, मरफू है लफ्जन, तवज्जो है, वो कहेगा ये मरफू लफ्जन है, आप कहते हैं नहीं ये जमीर है, और जमीर किस में से, मबनी याद में से, और मबनी का एराब हमेशा क्या होता है, महलन होता है। तो फिर ये जो पेश है तो आप कहेंगे ये इसकी वैसे हरकत है, ये एराब नहीं है, क्योंकि एराब तो इस पर जाहिर हो ही नहीं सकता क्योंकि ये मबनी है। जाब्ता समझ में आ रहा है, तो सुम तो फेल बा फाइल, ता जमीर मरफो महलन फाइल, यौम मनसूब, मनसूब लफ्जन, तलफुज कर रहा हूं, यौमा यौमु यौमी तलफुज हो रहा है या नहीं, तो यौमा मनसूब लफ्जन मुजाफ, अल जुमुआती एराब बोलो मजरूर लफ्जन, मजरूर क्यों, मुजाफिले है, मुजाफिले हमेशा क्या होता है मजरूर, और लफ्जन क्यों, इसके जर पर हम तलफुज कर रहे हैं, अल जुमुआती, अल जुमुआता, मैंने क्या पढ़ा, अलजुमआता क्या पढ़ा, अलजुमआतु रफा, देखा तलफुज से ही पता चल रहा है, तो अलजुमआती मजरूर लफ्जन, मुजाफ अपने मुजाफिले से मिलकर यह मफूल फी हुआ, सुमतु फेल के लिए, फेल अपने फाइल, सारी चीजें समेट दो जो जो आई हो, फेल अपने फाइल और मफूल फी से मिलकर जुमला फेलिया हुआ, जुमला फेलिया खबरिया हुआ, शाबाश। आगे व जलस्तु फौका का, जलस्तु फेल बा फाइल, अब फाइल बताओ ताजमीर, एराब बोलो, हाँ तो ताजमीर मरफू महलन फाइल भाई, और फौका एराब बोल, सबसे पहले एराब बोलना है, منصوب لفظان موضاف. منصوب کیوں؟ مفعول فی ہے. ابھی بتایا یہ کیا ہے اور مفعول فی کیا ہوتا ہے. منصوب منصوب لفظان موضاف. کاف ضمیر فوق کا مجرور محلن مضاف الیہ. مجرور کہاں سے؟ فوق کا. میں تو اس پر نصب پڑھ رہا ہوں کاف پر. جی جی ابھی میں نے جواب سمجھایا آپ کو کہ یہ کیا ہے ضمیر. ضمیر کس میں سے؟ اور مبنی پر اعراب ہمیشہ کیسے آتا ہے؟ محل. تو یہ اس کی حرکت ہے, یہ اس کی صورت ہے, یہ اعراب نہیں. تو کاف ضمیر اور یہ مجرور کیوں؟ مضاف الیہ. اور مجرور کون سا مجرور؟ محلن, کیونکہ مبنی ہے. تو کاف ضمیر مجرور محلن مضاف الیہ. فوق مضاف اپنے مضاف الیہ سے مل کر یہ مفعول فی ہوا کس کے لیے؟ جلس تو فعل کے لیے. فعل اپنے فاعل اور مفعول فی سے مل کر جملہ فعلیہ خبریہ ہوا. اب آئیے بھائی, جا البرد والجباتی. جا فعل البرد, یہاں ہمیشہ اعراب پہلے بولا کرو. البرد مرفوع لفظان فاعل واو بمانے مع. الجباتی مجرور لفظان. شابش. مجرور کیوں؟ مضاف الیہ کس سے؟ واو جر, واو مضاف ہے, واو مضاف بنتا ہے. مضاف بننا تو اسم کا خاصہ ہے, انہوں نے آپ کو بتلایا تھا. مضاف صرف کون بنتا ہے؟ اسم. فعل اور حرف مضاف نہیں. جی بولو. یہ واو بمانے معا کے ہے. شابش. تو الجباتی اعراب بولو. مجرور لفظاً. دیکھا پھر وہی کام کر رہے جو میں نے ابھی سمجھایا تھا. آپ کو زیر نظر آ جائے تو آپ کہہ دیتے ہو یہ جر ہے. جمع مؤنث سالم. جمع مؤنث سالم. الجبات جمع مؤنث سالم ہے. اب بتاؤ یہ کیا ہے؟ منصوب ہے. اس کا جر بھی اسی طرح آئے گا الجباتی, اس کا نصب بھی اسی طرح آئے گا الجبات. اب آپ نے فرق کرنا ہے کہ یہ اس وقت مضاف الیہ ہے یا حرف جر ہے, تو آپ کہیں گے یہ جر ہے. اور اگر یہ مضاف الیہ بھی نہ ہو اور حرف جر بھی داخل نہ ہو تو سمجھ جائیں یہ منصوب ہے. اور اس وقت تو ویسے بھی یہ مفعول معہ بن رہا ہے. اور انہوں نے آپ کو بتایا فعل چھ چیزوں کو نصب دیتا ہے, ان چھ میں سے ایک مفعول معہ ہے, تو یہ منصوب ہے. یہ کیا ہے؟ بات سمجھ میں آ گئی. تو الجباتی منصوب لفظان. اس کا نصب آتا ہی کسرہ کی صورت میں ہے. اور کسرہ آ گیا کہ نہیں آ گیا؟ پڑھ رہے ہو یا نہیں پڑھ رہے؟ تلفظ کر رہے ہو اس پر؟ تو یہ منصوب لفظان ہے. بات سمجھ میں آ گئی. تو الجباتی منصوب لفظان مظہر مضاف الیہ. مضاف الیہ تو مجرور ہوتا ہے. منصوب لفظان مفعول معہ. منصوب لفظان فعل اپنے فاعل اور مفعول معہ سے مل کر جملہ فعلیہ خبریہ ہوا. طریقہ سمجھ میں آ گیا؟ ای مع الجباتی, یہ اس کا معنی کر رہے ہیں. ای کے ساتھ معنی اور تفسیر کی جاتی ہے کسی چیز کی. جا البرد والجباتو, ای سردی سات جبوں کے. اب والجبات کا کیا معنی؟ ای مع الجباتی, یعنی جبوں کے ساتھ آئی سردی آئی. تو یہ وہ مع کے معنی میں ہے, انہوں نے بتلا دیا. یہاں تک بات سمجھ میں آ گئی؟ بھئی دیکھو, جا انی زید و عمرون. جا انی و عمرون, بلکہ یوں کہو جا زید و عمرون. جا زید و عمرون. یاد رکھو عطف کے لیے عربی میں واو استعمال کرتے ہیں. واو ہے, فا ہے, کئی حروف ہیں, وہ آگے ذکر آ جائے گا. واو کو عربی میں بس فی الحال یہاں یہ یاد رکھیں, واو کو عربی میں عطف کے لیے عام استعمال کرتے ہیں. میں آپ کو کہنا چاہتا ہوں زید بھی آیا اور عمر بھی آیا, تو میں کہوں گا جا زیدن و عمرون. ترجمہ کیا ہوگا؟ جا زیدن, زید آیا, و عمرون, اور عمر آیا, واو کا معنی کرتے ہیں اور, اور توجہ ہے, جا زید و عمر, کیا ترجمہ, میں جا زید و عمر, زید اور عمر آ گئے, زید اور عمر آ گئے. اچھا اب اس میں غور کرنا توجہ سے بھائی, دیکھو جا زید و عمر, میں نے آپ کو بتلایا تھا کہ فعل کا فاعل ایک آ سکتا ہے, ایک سے زیادہ نہیں. اب آپ کے ذہن میں اشکال آئے گا کہ یہاں تو فاعل دو آ گئے, زید بھی آیا اور عمر بھی آیا. توجہ ہے, میں نے کیا بتلایا تھا کہ فعل معروف, صرف فعل معروف ہو یا مجہول, صرف ایک اسم کو رفع دے گا, اور اگر ضمیر کو دے تو اس میں ظاہر کو رفع نہیں دے گا, اور اس میں ظاہر کو دے تو ضمیر کو رفع نہیں, اور وہ جو ایک جس پر رفع آئے گا وہ اگر فعل معروف ہے تو اس کا فاعل کہلائے گا, اور اگر فعل مجہول ہے تو اس کا نائب فاعل کہلائے گا. تو فعل کے آنے کے بعد جملے میں صرف فاعل یا نائب فاعل مرفوع آ سکتا ہے اور کوئی چیز نہیں, اور وہ ایک ہی ہو سکتا ہے, ایک سے زیادہ نہیں. تو اب یہاں پر آپ کے ذہن میں اشکال آئے گا, جا زید و عمر, جا نے زید کو بھی رفع دیا اور جا نے عمر کو بھی رفع دیا, تو یہ تو دو فاعل بن گئے. آپ نے تو ہمیں کیا کہا تھا, ایک نہیں بھائی, ضابطہ وہی ہے, فعل ایک ہی کو رفع دے سکتا ہے, ایک سے زیادہ کو رفع نہیں دے. یہ جو عمر ہے یہ فاعل نہیں ہے, یہ معطوف ہے, اس کا عطف ہو رہا ہے کس پر, زید پر. توجہ ہے, اس کا عطف ہو رہا ہے زید پر, عطف ہو رہا ہے. تو واو سے جو پہلے آئے اس کو کہتے ہیں معطوف علیہ, جس پر عطف کیا گیا, اور واو کے جو بعد آئے اس کو کہتے ہیں معطوف, یعنی اس کا عطف کیا گیا ہے. جا زید و عمر, عمر ہے معطوف, اس کا عطف کیا گیا ہے, اور کس پر عطف ہے, زید پر, وہ کیا ہے, معطوف علیہ. ترجمے پہ غور کر رہے ہیں, عمر کا کیا نام, معطوف, اس کا عطف کیا گیا ہے, اور زید جو پہلے آیا اس کا کیا نام, معطوف علیہ. دیکھو لفظوں پہ غور کرو, معطوف عطف کیا گیا ہے, علیہ اس کے اوپر, توجہ ہے. تو جو واو سے پہلے آئے اس کو کہتے ہیں معطوف علیہ, اور واو کے جو بعد آئے اس کو کہتے ہیں معطوف. یاد رکھو یہ جو معطوف ہے اس پر وہی اعراب آتا ہے جو کس پر آتا ہے, معطوف علیہ پر. زید پر رفع تھا تو عمر پر بھی رفع آئے گا, زید پر اگر نصب ہوتا تو عمر پر بھی نصب آتا, زید پر اگر جر ہوتا تو معطوف پر بھی جر ہوتا. تو یاد رکھو اس کو معطوف کہتے ہیں, فاعل نہیں کہتے. لہذا میں نے ضابطہ کیا بتلایا تھا کہ فعل کا فاعل ایک آ سکتا ہے, ایک سے زیادہ نہیں, لیکن اگر آپ بتانا چاہتے ہیں کہ ایک سے زیادہ بتلانا چاہتے ہیں تو پھر یہ واو سے مدد لے لینا, جا زید و عمر و بکر و خالد. دیکھا کتنے ہی آپ ساتھ جوڑتے چلے جائیں لیکن فاعل ان میں صرف وہ پہلا ہے, کون, زید, اور بعد والے معطوف ہیں, ان کا عطف ہو رہا ہے زید پر. توجہ ہے, تو بعد والوں کو فاعل نہیں کہتے, ان کو کیا کہتے ہیں, معطوف کہتے ہیں. آپ کا اعتراض تب صحیح تھا اگر بعد والوں کو بھی ہم فاعل کہتے, جا زید و عمر و بکر و خالد, آپ کہیں زید بھی فاعل, عمر بھی فاعل, بکر بھی فاعل. نہیں نہیں, فاعل صرف کون, زید, اور باقی سارے کیا ہیں, معطوف ہیں زید پر. اور پھر یہ یاد رکھیں, معطوف کا وہی حکم ہوتا ہے جو معطوف علیہ کا ہوتا ہے, ہیں تو وہ معطوف لیکن ان کا حکم وہی ہے. یعنی معطوف اگر فاعل ہے تو وہ سارے بھی در اصل کیا ہیں, فاعل. لفظوں میں فاعل نہیں کہیں گے لیکن معنی کے اعتبار سے وہ سب فاعل ہیں. جا زید و عمر, زید کیا, پھر سنیں, جا زید و عمر, زید کیا, معطوف علیہ اور فاعل ہے, اور عمر کیا ہے, معطوف, اور معطوف پر وہی اعراب آتا ہے جو کس پر آئے, معطوف علیہ پر, اس لیے عمر پر بھی ہم نے رفع پڑا. اور معطوف کا وہی حکم ہوتا ہے جو کس کا ہوتا ہے, معطوف علیہ کا, اور معطوف علیہ تو کیا تھا فعل کے لیے, فاعل, تو یہ بھی کیا ہے, فاعل ہے, لیکن کہیں گے نہیں اس کو فاعل, ہاں معنی میں یہ فاعل ہے. جا زید و عمر, زید بھی آیا اور عمر, دیکھا آنے کا فعل دونوں کر رہے ہیں, معنی کے اعتبار سے دونوں فاعل, لیکن لفظوں میں فاعل صرف کس کو کہیں گے, زید کو, اور باقیوں کو, معطوف. بات سمجھ میں آ گئی؟ ہاں ویسے کبھی کہہ دیتے ہیں کہ جا زید و عامر و بکر خالد، آپ کہہ سکتے ہیں کہ زید عامر بکر خالد سارے فاعل ہیں، یہ سارے کیا ہیں، لیکن یہ آپ ویسے کہہ رہے ہیں، حقیقت میں فاعل صرف کون ہے؟ زید ہے، لیکن چونکہ یہ معنی کے اعتبار سے یہ فاعل تھے اس لیے آپ نے ویسے کہہ دیا کہ یہ سارے کیا ہیں، فاعل ہیں. مطلب آنے کا فعل سب نے کیا ہے، جا زید و عامر و بکر، زید بھی آیا ہے، عامر بھی آیا ہے اور بکر بھی آیا ہے، تو آنے کا فعل سب نے کیا ہے، تو لہذا آپ کہہ سکتے ہیں یہ سارے فاعل ہیں، لیکن حقیقت میں فاعل صرف کون؟ زید، اور باقی اسی پر عطف ہے، وہ معطوف ہیں. سورج سمجھ میں آ گئی؟ اب یاد رکھنا یہ جو واو ہوتا ہے، واو یہ جمع کا فائدہ دیتا ہے، توجہ ہے، یہ واو کس چیز کا فائدہ دیتا ہے؟ جمع کا فائدہ دیتا ہے. جاء زید و عامر، اس واو نے زید اور عامر دونوں کو جمع کر دیا ما قبل والے فعل میں، یعنی آنے کا فعل جیسے زید نے کیا ہے اسی طرح عامر نے بھی کیا ہے. یہ فائدہ کس نے دیا؟ واو نے. تو واو کس چیز کا فائدہ دیتا ہے؟ جمع کا. یعنی جتنے واو کے ذریعے آپ لفظ نام جوڑتے جائیں گے وہ سارے جمع ہو جائیں گے اس فعل کے اندر. جاء زید و عامر و بکر و خالد، یہ واو کس چیز کا فائدہ دے رہا ہے؟ جمع کا. اس نے ساروں کو جمع کر دیا کس چیز کے اندر؟ وہ جو ماقبل میں فعل جس کی جو فعل ذکر ہوا تھا، معلوم ہو آنے کا فعل زید نے بھی کیا ہے، آنے کا فعل عامر نے بھی کیا، آنے کا فعل بکر نے بھی کیا اور خالد نے بھی کیا، یہ ان سب کو جمع کر دیا اس فعل میں. یہ فائدہ کس نے دیا؟ واو نے. توجہ ہے. دوسری مثال لے لیں، ضربت زیدن و عمرن و بکرن و خالدن، میں نے پٹائی کی زید کی اور عمر کی اور بکر کی اور خالد کی. اب دیکھو یہاں بھی میں واو لایا اور عمر کا عطف میں نے زید پر کیا، کس پر؟
زید.
اور اسی طرح بکر کا بھی اور خالد کا، ان سب کا عطف میں زید پر کر رہا ہوں، اور تو یہ سب ہوئے معطوف، اور معطوف کا وہی اعراب ہوتا ہے جو معطوف علیہ کا، اور معطوف علیہ زید یہاں منصوب تھا اسی لیے آگے معطوف بھی سارے کیا ہیں؟ منصوب. توجہ ہے. اور نیز یہ واو جمع وہ جمع کا فائدہ دیتا ہے، کس چیز کا؟ یعنی زید کیا بن رہا تھا؟ ضربت زیدن و عمران و بکران و خالدن، یہ زید کیا بن رہا ہے؟ مفعول. اور آگے معطوف بھی اسی زید پر ہیں، اور معطوف کا وہی حکم ہوتا ہے جو کس کا ہوتا ہے؟ معطوف علیہ، اور معطوف علیہ تو مفعول، تو لہذا یہ سارے بھی کیا ہیں؟ مفعول ہیں، یعنی ان پر بھی ضرب واقع ہوئی. تو دیکھو اس واو نے سب کو زید کے ساتھ جمع کر دیا، زید پر کیا تھا؟ ضرب واقع تھی، تو اس واو نے جمع کر دیا کہ ان باقی ساروں پر بھی کیا ہے؟ ضرب واقع ہے. معطوف کا وہی حکم جو کس کا حکم ہوتا ہے؟ معطوف علیہ کا، اور معطوف علیہ پر تو ضرب واقع تھی، معلوم ہوا باقی سب پر بھی ضرب واقع ہے. سورت سمجھ میں آ گئی؟ واو عطف کے لیے آتا ہے اور یہ جمع کا فائدہ دیتا ہے، اور واو سے ماقبل جو ہوتا ہے اس کو کہتے ہیں معطوف علیہ، اور جو بعد میں آئے وہ ہیں معطوف، اور معطوف کا وہی اعراب ہوتا ہے جو معطوف علیہ کا ہوتا ہے، اور معطوف کا وہی حکم ہوتا ہے جو معطوف علیہ کا تھا. معطوف علیہ اگر فاعل تھا تو معطوف بھی کیا ہوگا؟ فاعل، یعنی معنی کے اعتبار سے وہ بھی فاعل، اور اگر معطوف علیہ مفعول بھی تھا تو معطوف بھی مفعول بھی ہوگا، اور اگر معطوف علیہ جو یعنی پہلے آیا ہے اگر وہ مضاف الیہ ہے تو معطوف بھی کیا ہوگا؟ مضاف الیہ، یعنی اس کا وہی حکم ہے. تو یہ واو جمع کا فائدہ دیتا ہے، یعنی معطوف علیہ کے ساتھ معطوف کو بھی جمع کر دیتا ہے، وہی حکم اس کو بھی دے دیتا ہے. معطوف علیہ فاعل تو معطوف بھی فاعل، معطوف علیہ مفعول تو معطوف بھی مفعول، معطوف علیہ مثلا مضاف الیہ تو معطوف بھی مضاف الیہ. یہاں تک بات سمجھ میں آ گئی؟ لہذا جب میں نے آپ سے کہا جا زید و عمر، زید آیا اور عمر آیا, یہ واو نے کس چیز کا فائدہ دیا؟ جمع کا. یعنی اس نے یہ بتلا دیا کہ یہ جو فعل پہلے ذکر ہوا اس میں دونوں جمع ہیں. آنے کا فعل زید نے بھی کیا ہے اور آنے کا فعل عمر نے بھی کیا ہے, یہ ہے جمع. توجہ ہے, میں مفعول معہو کی تفصیل بیان کرنا چاہ رہا ہوں تو خوب توجہ سے سنیں. وہاں واو تھا کس معنی میں؟ معہو. اور یہ واو میں ذکر کر رہا ہوں واو عاطفہ, تو ان دونوں میں فرق سمجھا رہا ہوں. دیکھو یہ واو جو ہوتا ہے یہ عطف کے لیے آتا ہے. کس کے لیے؟ عطف کے لیے. میں نے کہا جاء زید و عمرو, آیا میرے پاس زید اور عمر, معلوم ہوا واو نے جمع کر دیا, واو نے بتلا دیا آنے کا فعل جیسے زید نے کیا ہے ویسے ہی عمر نے کیا ہے, معلوم ہوا آئے دونوں ہیں. لیکن دونوں کیسے آئے؟ کیا دونوں اکٹھے آئے تھے یا الگ الگ تھے, یا زید پہلے تھا اور عمر بعد میں, یا عمر پہلے تھا اور زید بعد میں؟ اس کلام میں کوئی تفصیل نہیں ہے. جاء زید و عمرو, یہ صرف اتنا بتلا رہا ہے کہ آئے دونوں ہیں, زید بھی آیا اور عمر بھی آیا ہے. یہ واو جمع کا فائدہ دے رہا ہے کہ یہ فعل آنے کا فعل دونوں نے کیا ہے. اس میں مزید کوئی تفصیل بیان نہیں ہو رہی. اگر دونوں اکٹھے آئے ہوتے تو بھی میں کہہ سکتا ہوں جاء زید و عمر, دونوں آئے ہیں کہ نہیں آئے. اور اگر زید پہلے آیا اور عمر بعد میں تو بھی, آئے تو دونوں ہیں, میں کہہ سکتا ہوں جاء زید و عمر. اور اگر عمر پہلے آیا اور زید بعد میں, پھر بھی میں کہہ سکتا ہوں جاء زید و عمر. پہلے کون آیا؟ فرض کرو کون آیا؟ عمر. لیکن میں لفظوں میں زید کو پہلے لے آتا ہوں, جاء زید و عمر, زید آیا اور عمر آیا, پھر بھی میرا کلام ٹھیک ہے. کیونکہ جاء زید و عمر یہ کوئی ترتیب بتاتا ہے؟
نہیں,
یہ صرف اتنا بتاتا ہے آنے کا فعل زید نے بھی کیا ہے اور آنے کا فعل عمر نے بھی کیا ہے. پھر ان میں یہ اکٹھے تھے یا الگ الگ, ترتیب کیا تھی؟ کیا زید پہلے ہے تو وہ پہلے آیا تھا اور عمر بعد میں تھا تو وہ بعد میں آیا تھا؟ نہیں نہیں, یہ کچھ بھی نہیں بیان کر رہا, یہ صرف اتنا بتا رہا ہے کہ آنے کا فعل دونوں نے کیا ہے. اگر زید پہلے آیا ہو اور عمر بعد میں, تب بھی میں زید کو پہلے لے آیا, جاء زید و عمر, میرا کہنا ٹھیک ہے. تو دیکھو آیا زید پہلے ہے اور عمر اس کے بعد, تو جملہ میں کیا کہہ رہا ہوں؟ جاء زید و عمر. اس جملے سے آپ کو یہ پتہ نہیں چل رہا کہ زید پہلے آیا ہے اور عمر بعد میں, بلکہ اگر عمر پہلے آیا ہو اور زید بعد میں, لیکن کلام میں میں پھر بھی زید کو پہلے لے آتا ہوں, جاء زید و عمر, تو میرا کلام بالکل ٹھیک ہے. کیونکہ زید اور عمر اگر آگے پیچھے ہیں جملے کے اندر, تو اس کا یہ معنی نہیں کہ خارج میں بھی وہ آگے پیچھے اسی طرح تھے, پہلے زید آیا تھا اور پھر عمر, بلکہ عمر آیا تو پہلے لیکن لفظوں میں میں عمر کو بعد میں لے آیا, تو بھی میرا کہنا ٹھیک ہے. جاء زید و عمر, معلوم ہوا زید بھی آیا ہے اور عمر بھی, اور بلکہ ہو سکتا ہے زید آج سے 20 سال پہلے آیا تھا اور عمر آج آیا ہے, میں پھر بھی کہہ سکتا ہوں جاء زید و عمر. کیا معنی؟ یعنی زید اور عمر دونوں آئے ہیں. دیکھو آنے کا فعل زید نے بھی کیا ہے اور عمر نے بھی کیا ہے. بے شک زید نے آج سے 20 سال پہلے آنے کا فعل کیا تھا اور عمر نے آج کیا ہے, لیکن کیا تو دونوں نے. تو جاء زید و عمر صرف کیا بتلاتا ہے؟ کہ آنے کا فعل دونوں نے کیا ہے. مزید کوئی تفصیل بیان کرتا ہے کہ اکٹھے آئے یا الگ الگ آئے, کون پہلے آیا کون بعد میں آیا؟ نہیں نہیں, جاء زید و عمر, زید کا لفظ پہلے ہے تو اس کا یہ مطلب آپ نکال لیں کہ زید پہلے آیا تھا؟ نہیں نہیں, یہ معنی نہیں ہے اس کا. اس کا صرف یہ معنی ہے کہ آئے دونوں ہیں, چاہے زید پہلے ہو چاہے عمر پہلے, چاہے دونوں اکٹھے ہوں, پھر چاہے قریب کے زمانے میں ہوں یا دور دور کے زمانے میں ہوں, جس طریقے سے بھی آئے ہوں آپ کہہ سکتے ہیں جاء زید و عمر. لیکن اگر آپ کا ارادہ یہ ہے, آپ بتانا یہ چاہتے ہیں کہ زید اور عمر اکٹھے آئے ہیں, زید اور عمر, تو اب جاء زید و عمر نہیں کہیں گے, کہیں گے جاء زید و عمر, مفعول معہو بنا دو. کیا بنا دو؟ جاء زید و, ترجمہ کرو, آیا زید عمر کے ساتھ. آیا زید, واو بمانے ماں کے ہے نا, ماں کا کیا معنی؟ ساتھ. جاء زید و عمرن, آیا زید عمر کے ساتھ. اب یہ فائدہ دے رہا ہے کہ آنے کا فعل دونوں نے کیا ہے اور نیز دونوں اکٹھے آئے ہیں، آگے پیچھے نہیں، کوئی پہلے ہو کوئی بعد میں ہو ایسا نہیں ہے، بلکہ اکٹھے دونوں آئے ہیں. تو فرق سمجھ میں آیا؟ جاء زید و عمر، یہ واو کون سا ہے؟ توجہ سے، جاء زید و عمر، یہ واو کون سا؟ عاطفہ. کیسے پتا چلا؟ ہاں، کیونکہ اس میں عطف ہو رہا ہے اور ماں بعد پر رفع ہے، ماں بعد پر، ماں قبل میں بھی رفع، ماں بعد پر بھی، یعنی معطوف علیہ مرفوع، تو یہ بھی مرفوع، لیکن واو بمانے ما کے ہو تو وہ وہاں وہ نصب ضروری ہے. جاء زید و عمران، معلوم ہوا عمر کا عطف نہیں ہو رہا زید پر، اگر عطف ہو رہا ہوتا تو زید تو تھا مرفوع. جاء زید و عمران، یہ عمر کا عطف زید پر نہیں ہو رہا، اگر عطف ہو رہا ہوتا تو پھر تو عمرن پڑھنا چاہیے تھا، کیونکہ معطوفن علیہ جو زید ہے اس پر کیا ہے؟ رفع، تو عمر پر بھی کیا ہونا چاہیے؟ رفع ہونا چاہیے. لیکن میں کیا پڑھ رہا ہوں؟ و عمران، اس نے بتا دیا کہ یہ واؤ عاطفہ نہیں ہے بلکہ یہ واؤ بمانے ما کے ہے. بھائی فرق سمجھ میں آیا دونوں میں؟ تو یہ مفعول معہ جب آئے تو وہ معیت یعنی اکٹھا ہونے کا فائدہ دیتا ہے، مصاحبت، ایک دوسرے کے ساتھ آنے کا فائدہ دیتا ہے، جبکہ واو عاطفہ یہ فائدہ نہیں دیتا. تو یہ معنی ہے سیوم مفعول معہورا، چون جا البرد والجباتی ای مع الجباتی. چلیے بس کریں بھائی، بس کریں، بات یہاں تک سب کو سمجھ میں آ گئی. آج آپ نے مفعول معہو کے بارے میں پڑھا، مفعول معہ وہ ہے جو واو بمانے معا کے بعد واقع ہو، یعنی ایسا واو جو جس کا معنی کیا ہے؟ معا ہے، معا یعنی کیا معنی؟ ساتھ، بھائی ساتھ. اور یہ مفعول معہ منصوب ہوتا ہے، اس پر نصب پڑنا ہے. جا البرد والجباتی، یہ جبات کیا ہے؟ منصوب ہے لفظن بھائی. یا جا زید و عمرن، یہ عمرن کیا ہے؟ منصوب ہے، مفعول معہ ہے. اور اگر اس پر میں رفع پڑھوں جا زید و عمرن، تو پھر یہ واو بمانے معا کے نہیں ہے، یہ واو کون سا ہے؟ عاطفہ ہے. اور واو عاطفہ صرف جمع کا فائدہ دیتا ہے، وہ اکٹھا ہونے یا الگ الگ ہونے یا ترتیب وغیرہ اور کوئی فائدہ نہیں دیتا، وہ صرف اتنا بتاتا ہے اس فعل میں یہ دونوں جمع ہیں، دونوں نے یہ فعل کیا ہے، پھر چاہے اکٹھے کیا ہو، الگ کیا ہو، کوئی ایک پہلے یا کوئی ایک بعد میں ہے، کوئی تفصیل یہ بیان نہیں کرتا. لیکن جب آپ مفعول معہ والا واو لاتے ہیں تو جا زید و عمران، یہ واو بمانے معا کے ہے، اس نے کیا بتلایا؟ کہ زید اور عمر اکٹھے آئے ہیں. ترجمہ یوں کریں گے، جا زید و عمران، زید عمر کے ساتھ آیا، زید عمر کے ساتھ آیا. بات سمجھ میں آ گئی؟ تو موقع کے مطابق آپ چاہے یہ واو عاطفہ استعمال کریں یا واو بمانے معا کے استعمال کر لیں. چلیے بس، بہذا هو المرام، والله اعلم بحقیقت الکلام.